यो रेडियो नेपाल हो। अब निर्मला भट्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अर्थतन्त्रका चुनौती सामना गर्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। सर्वोच्च अदालतद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयका सम्बन्धमा कारण देखाउ आदेश। चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत समस्याको समाधान गर्ने संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रतिबद्धता। भारतको सिक्किममा हिम पहिरोमा परी तीन नेपालीको मृत्यु। र भारतको तमिलनाडु राज्यमा धार्मिक अनुष्ठानका क्रममा एक मन्दिर नजिकैको सार्वजनिक ट्याङ्कीमा डुबेर पाँच जनाको मृत्यु।
भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै सरकारले पूर्णता पाउने बताउनु भएको छ। नेकपा माओवादी केन्द्र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण विभागले आज आयोजना गरेको सहकारी कर्मीहरूको राष्ट्रिय भेलामा प्रधानमन्त्री प्रचण्डले सरकारले पूर्णता प्राप्त गरिसकेपछि सम्पूर्ण ध्यान नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले परम्परागत नीति तथा कार्यक्रम र बजेटले देशका समस्या सम्बोधन गरेर अर्थतन्त्रका चुनौती पार लगाउन नसक्ने भन्दै विगत भन्दा केही फरक र देशको अर्थतन्त्रमा गुणात्मक प्रभाव राख्ने योजनाहरू ल्याउनुपर्ने बताउनुभयो। नेपालको आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र भएकाले त्यसमा राज्यले लगानी केन्द्रित गर्नुपर्ने र कृषिको सहकारीकरण मार्फत मात्र आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र सुदृढ गर्न सकिने पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्ध नागरिकता दुरूपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय विरूद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश हरिफ फुयालको एकल इजलासले आज रिटमाथि सुनवाई गर्दै लामिछाने विरूद्ध मुद्दा नचलाउने निर्णयबारे विपक्षी महान्यायाधिवक्ताको कार्यालय सहितसँग लिखित जवाफ माग गरेको हो। राष्ट्रपाका सभापति लामिछानेको राहदानी दुरूपयोग सम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डाक्टर दिनमणि पोखरेलले गर्नुभएको निर्णय बदर गर्नुपर्ने माग गर्दै अधिवक्ता युवराज पौडेल सफलले लामिछाने विरूद्ध सोमबार रिट निवेदन दायर गर्नुभएको थियो। रिट निवेदनमा राहदानी दुरूपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न समेत माग गरिएको छ। प्रतिनिधि सभाको नयाँ नियमावली पारित भएसँगै प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ। समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री र विभिन्न दल र स्वतन्त्र सांसदहरूको प्रतिनिधित्व रहेको छ। सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राणा, प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दल र स्वतन्त्र सांसदहरूबीच आज बसेको बैठकमा सहमति भए अनुसार कार्यव्यवस्था परामर्श समिति गठन गरिएको हो। 21 सदस्यीय समितिमा नेपाली कंग्रेसबाट 6 जना, नेकपा एमालेबाट 5 जना र नेकपा माओवादी केन्द्रबाट 2 जना सदस्य रहनु भएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक एक सांसद कार्यव्यवस्था परामर्श समितिमा सदस्य रहनुहुनेछ। ती बाहेक एक सीट भएका दल तथा स्वतन्त्र सांसदको तर्फबाट 1 जना सदस्य रहनुहुनेछ। नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नामाकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस टाँडामा आज बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ। पार्टी निर्णयबारे जानकारी दिनुहुँदै माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराले नामाकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको बताउनुभयो। बैठकले मिटर व्याजी पीड़ितको पक्षमा नेकपा माओवादी केन्द्र पनि रहेको भन्दै सरकारले छानबिन गरेर समस्याको हल खोज्नुपर्ने निर्णय गरेको छ। संचारकर्मीको जिज्ञासाको जवाफ दिँदै उपाध्यक्ष महराले सरकारले बिहिबारसम्म पूर्णता पाउने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशलाई विश्वमा चिनाउन सकिने चलचित्र निर्माणमा चलचित्र कर्मीहरू लाग्नु जरूरी रहेको बताउनु भएको छ। नेपाल चलचित्र निर्माता संघद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा संचार मन्त्री शर्माले संख्यात्मक भन्दा गुणात्मक चलचित्र निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो। मन्त्री शर्माले राजनीतिक रूपमा नेपालमा आएको ठूलो परिवर्तन र उपलब्धिका विषयवस्तुलाई समेटेर चलचित्र निर्माण गर्नुपर्ने बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री शर्माले चलचित्र क्षेत्रको विकासमा नीतिगत समस्याहरूको समाधानका लागि सरकार तत्पर रहेको र अहिले बजेट निर्माणतर्फ सरकार लागिरहेकाले चलचित्र क्षेत्रको विकासका लागि तत्काल गर्नुपर्ने विषय बजेटमा समेट्न सुझाव दिन चलचित्र कर्मीहरूलाई आग्रह पनि गर्नुभयो। कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र क्षेत्रको विकासका लागि नयाँ चलचित्र ऐन जारी गर्नु जरूरी रहेको र त्यसमा सरकार अगाडि बढ़नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो। त्यस अवसरमा संचार मन्त्री शर्माले चलचित्रसँग सम्बद्ध विभिन्न संघ संस्थाका पदाधिकारीलाई सम्मान गर्नुभएको थियो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विचार मिल्ने दलहरूसँग सहकार्य र एकताका लागि आफ्नो दल तयार रहेको बताउनु भएको छ। एकीकृत समाजवादीको प्रचार विभागले आज काठमाडौँमा गरेको सम्पादकहरूसँगको अन्तर्क्रियामा अध्यक्ष नेपालले आफ्नो दल संविधानको रक्षा र सुशासनको पक्षमा विचार मिल्ने सबै दलहरूसँग सहकार्य र एकताका लागि तयार रहेको तर कुनै अर्को दलमा विलय हुन भने नसक्ने बताउनुभयो।
विचारमा मेल हुनु पर्यो, दृष्टिकोणमा मेल हुनु पर्यो, नीतिमा मेल हुनु पर्यो, भावनामा मेल हुनु पर्यो। अब त्यो सबै कुराहरू मिल्ने ढंगले भयो भने मिलेर जान सकिने कुरै छैन। हामी कसैलाई पुरै पन्छाउने, समाप्त पार्ने र बहिष्कृत गर्ने सोचका साथ अघि बढ्न चाहँदैन। हामी पार्टीगत रूपमा एकता गरेर पनि जान चाहन्छौ, तर हाम्रो पार्टी कुनै पार्टीमा विलय भएर समाप्त हुनेवाला छैन।
अध्यक्ष नेपालले जनतामा विकास र सुशासनको अनुभूति हुने गरी काम गर्न नसके व्यवस्थामाथि नै प्रश्न उठ्न सक्नेतर्फ दलहरू सचेत हुनुपर्ने पनि बताउनुभयो। अध्यक्ष नेपालले हिजो एकपटक असफल भइसकेको व्यवस्थाको वकालत गर्नु र परीक्षण भइसकेका व्यक्तिहरूले अहिलेको व्यवस्थामाथि प्रश्न उठाउनु जायज नहुने धारणा राख्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा विकास समृद्धि र स्थायित्व एमाले पार्टीले नै दिने बताउनु भएको छ। बाराको महागढ़ीमाई नगरपालिका वरियापुरमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई कमजोर बनाउने नियतका साथ वर्तमान गठबन्धन बनेको आरोप लगाउनुभयो। सिक्किममा हिमपहिरोमा परेर 3 नेपाली सहित 7 जनाको मृत्यु भएको छ। हिमपहिरोमा परी 13 जना घाइते भएका छन्। हिजो दिउँसो गान्तोक नाथुला जेएनएम सड़कमा हिमपहिरो खसेको थियो। पहिरोमा परेर मृत्यु हुने नेपालीहरूमा पूर्वी चितवनको कालिका नगरपालिका 6 खोलेसिमल स्थित मनकामना दुग्ध उत्पादक सहकारी संस्थाबाट भारतको सिक्किम भ्रमण गएका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रूपन्देहीका मुना शाह श्रेष्ठ रहेको भारतीय सेनाले विज्ञप्ति निकालेर जानकारी दिएको छ। मृत्यु हुने अरू 4 जना भने भारतीय नागरिक रहेका छन्। मनकामना दुग्ध उत्पादक सहकारीबाट 2 वटा बसमा करिब 70 जना नेपाली भ्रमणमा गएका थिए। हिम पहिरोमा 5-6 सवारी साधन पुरिएको आशंका गरिएको छ। चीनसँग सीमाना जोड़िएको नाथुला भारतको महत्वपूर्ण हिमाली नाकाहरू मध्ये एक हो। पर्यटकीय गन्तव्य रहेको सो क्षेत्र गान्तोकबाट करिब 55 किलोमिटर टाढा रहेको छ। निर्वाचन आयोगले आगामी वैशाख 10 गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन प्रयोजनका लागि निर्वाचनमा उम्मेद्वारले गर्न पाउने खर्चको अधिकतम हद तोकेको छ। आयोगको आज बसेको बैठकले उपनिर्वाचन प्रयोजनको लागि गत असोज 31 गते नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन निर्वाचन क्षेत्र नम्बर 2 तथा बारा निर्वाचन क्षेत्र नम्बर 2 लागि 29 लाख र तनहु निर्वाचन क्षेत्र नम्बर 1 लागि 31 लाख खर्च गर्न पाउने अधिकतम हद निर्धारण गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र निर्वाचन खर्चको विवरण उम्मेद्वार वा उम्मेद्वारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले 35 दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने समेत आयोगले निर्णय गरेको प्रवक्ता पौडेलले बताउनुभयो। सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न आग्रह गर्नु भएको छ। नेपालको विवाद समाधानका लागि काठमाडौँ आउनुभएकी अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि क्रिस्टिना कुम्पुला नेतृत्वको प्रतिनिधि मण्डलसँग आज भएको भेटमा सभामुख घिमिरेले विवाद समाधान गरेर समाजसेवामा क्रियाशील हुन आग्रह गर्नुभएको हो। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्सनले आज भेटवार्ता गर्नुभएको छ। गृह मन्त्रालयमा भएको भेटमा नेपाल अमेरिका द्विपक्षीय सम्बन्ध र सहयोग आदान प्रदानका विषयमा छलफल भएको छ। त्यसक्रममा उप प्रधानमन्त्री श्रेष्ठले सरकार संक्रमणकालीन न्याय निरूपण सम्बन्धी विस्तृत शान्ति सम्झौताको मर्म अनुसार शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको र नेपालका हितैषी अन्तर्राष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताउनुभयो। राष्ट्रिय सभा राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको हालसम्मको कार्यान्वयन अवस्था समस्या तथा भावी कार्ययोजना नेपालका काष्ठजन्य वन पैदावारको उच्चतम उपयोग उत्पादन तथा आपूर्ति र विदेशबाट हुने आयात विस्थापन सम्बन्धमा छलफल भएको छ। सिंहदरबारमा आज आयोजित बैठकमा राष्ट्रपति चुरे तराई मध्ये संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलले समितिले हालसम्म गरेका कामको प्रगति विवरण संगठनात्मक स्वरूप कार्यक्षेत्र र क्रियाकलापका बारेमा समितिलाई जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजबाट आज शीतल निवास फर्कनु भएको छ। राष्ट्रपति पौडेललाई केही समय पूर्ण रूपमा आराम गर्न चिकित्सकहरूले सुझाव दिनुभएको अस्पतालले जनाएको छ। राष्ट्रपति पौडेल पेटमा समस्या आएपछि गत शनिबार अस्पताल भर्ना हुनुभएको थियो। यसैबीच राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न चिकित्सक नर्स स्वास्थ्यकर्मी त्रिवी शिक्षण अस्पताल परिवार तथा स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। धनुषा जिल्ला सहित तराई मधेशका जिल्लाहरूमा चिकेन पक्स अर्थात छेउला रोगको प्रकोप देखिन थालेको छ। चिकेन पक्स विरूद्धको खोप नलगाएका कारण संक्रमण बढ़ेको र चिकेन पक्स छरूवा रोग भएकाले विशेष सजगता अपनाएर घरमै बस्नुपर्ने चिकित्सकहरू बताउँछन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
धनुषा जिल्लाका बाल बालिकाहरूमा चिकेन पक्स विरूद्धको खोप नलगाएका कारणले प्रकोप बढ़ी मात्रामा देखिएको छ। केही ठाउँमा सर्वसाधारणले आफ्नो बाल बालिकालाई ठेउला विरूद्धको खोप लगाएको भए पनि धेरैले नलगाएका कारणले यसको संक्रमण बढ़ेर गएको छ। चिकेन पक्सबाट आफ्नो छोरा पीड़ित भएको बताउँदै धनुषाको डेपडीहाका मुकुन्द ठाकुर,
जुन स्कूलमा मेरो बच्चा पढ़िरहेछ त्यहाँ लगभग 15-20% बच्चाहरू स्कूल आउन जान छोडेको र त्यसको कारण चाहिँ यो चिकन पक्स नै भएको भनेर स्कूलबाट जानकारी पाएको हो। यो निको नभएसम्म स्कूलमा नआउनलाई उहाँहरूले आग्रह गर्नुभयो। मैले सम्पर्क गरेको डाक्टर र यसको कुरालाई ध्यान दिँदाखेरि लगभग बिहानदेखि दुई घण्टाभित्र 10-15 बच्चालाई हेरिसकेको र सबैलाई यस्तै चिकन पक्स भएको देखिएको उहाँहरूले जानकारी गराउनु।
नेपाल सरकारले नै दादुरा रुबेला खोप जस्तै ठेउला अर्थात चिकन पक्स विरुद्धको खोप दिन आवश्यक रहेको छ। प्रादेशिक अस्पताल जनकपुरका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर जामुन प्रसाद सिंह,
छालामा अहिले यो सरुवा रोग धेरै नै देखिएको छ। चिकन पक्स भनेको एक किसिमको पक्स भाइरसबाट हुने रोग हो र यो रोग चाहिँ कन्ट्याक्टबाट सर्छ। कन्ट्याक्ट भन्नाले उसले लगाएको लुगा छुँदाखेरि उसले डाइरेक्ट कन्ट्याक्ट हामीलाई छुँदाखेरि यो सर्ने हुन्छ र यो सामान्यतया सानो बच्चाहरूमा चाहिँ केही पनि खराबी गर्दैन, यसमा आतिनु पर्दैन, ज्वरो आउँछ अनि सानो सानो फोकाहरू हुन्छ र त्यो फोकाको टुप्पामाथि अलिकति पाकेको जस्तो पनि देखिन्छ। फोका चाहिँ सेतो पानीले भरेको हुन्छ, फोकाको चाहिँ टुप्पामा चाहिँ अलिकति कालो धब्बा जस्तो देखिन्छ र त्यो पानी कहिले काहीँ इन्फेक्सन भयो भने सेतो पनि बन्छ, इन्फेक्सन भएन भने आफै सुकेर जान्छ।
चिकन पक्स धेरै विद्यार्थीहरूमा देखा परेका कारणले धनुषाका कतिपय विद्यालयहरूले विद्यार्थीलाई विद्यालय आउनमा रोक लगाएको छ। यो एक प्रकारको सरुवा रोग भएका कारणले रोग लागेपछि सजगता अप्नाउन आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायो?
गराउला नि काकु, के को हतार छ र?
राम 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 राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कूल भर्ना गर्न, नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौँ।
विज्ञापनपछि अब बाँकी समाचार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा बाराको सिमरौनगढ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत शर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेश प्रसाद यादव विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता भोला दाहालका अनुसार सफ्टवेयर खरिद स्वीकृत गरी करिब 2,00,000 रूपियाँ भुक्तानी गरेको तर सफ्टवेयर खरिद नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानि नोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको हो। कैलालीमा कोविड 19 को नयाँ भेरिएण्ट देखिएपछि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारी थालिएको छ। भारतबाट नेपाल फर्किने मध्ये अधिकांशमा कोरोना संक्रमण देखिन थालेपछि सीमा नाकामा उच्च स्वास्थ्य सतर्कता अपनाउँदै एन्टिजेन परीक्षण भइरहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
कैलालीमा कोविड 19 को नयाँ भेरिएण्ट देखिएपछि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारी थालिएको छ। भारतबाट नेपाल फर्किने मध्ये अधिकांशमा कोरोना संक्रमण देखिन थालेपछि सीमा नाकामा विशेष निगरानी बढ़ाइएको छ। उनीहरूलाई लक्षित गरी सीमा नाकामा जनचेतना फैलाउने कामसँगै मास्क वितरण गर्दै आएको छ। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामी भारतबाट नेपाल आउनेहरूको सीमा नाकामा एन्टिजेन परीक्षण कार्य भइरहेको र कोरोनाको लक्षण देखिए होम आइसोलेसनमा पठाउने गरिएको बताउनुहुन्छ।
इन्डियाबाट आउने सबैले चाहिँ हामीले एन्टिजेन परीक्षण दैनिक रूपमा गरिरहेको, पोजिटिभ आयो भने होम आइसोलेसनमा बस्ने भनेर मास्क लगाएर पठाउँछ। र अर्को चाहिँ नाकामा हामीले निरन्तर रूपमा यो जनचेतना फैलाउने, मास्क वितरण गर्ने काम चाहिँ गरिरहेको।
पछिल्ला दिनमा पश्चिमी नाका गड्डा चौकीसँगै त्रिनगर, खगरौला, झोलाघाट सीमा नाका भएर घर फर्किने नेपालीहरूको संख्या दिनौ जसो बढ़िरहँदा कोरोना संक्रमण फैलिन सक्ने आशंका गरिएको छ। त्यसैले सीमा नाकामा उच्च स्वास्थ्य सतर्कता अपनाउनुका साथै कोरोना विरूद्ध खोप लगाउने कार्यलाई तीव्रता दिएको स्वास्थ्य कार्यालयले जनाएको छ। यति बेला कैलालीका 13 स्थानीय तहमा 55 वर्ष माथिका उच्च जोखिममा रहेकाहरूलाई बुस्टर फाइजर खोप लगाउने कार्य भइरहेको कार्यालय प्रमुख धामीको भनाइ छ।
कोविड भ्याक्सिनेसनलाई नै तीव्रता दिइरहेछौं। 55 वर्ष माथिका उच्च जोखिममा भएका व्यक्तिलाई यो 13 स्थानीय तहमा चाहिँ कोविड 19 को बुस्टर फाइजर बाइभ्यालेन्ट खोपलाई चाहिँ हामीले लगाइरहेछौं। अहिलेको यो नयाँ भेरिएन्टलाई पनि प्रिभेन्सन गर्न सकौं भनेर हामी लागिरहेछौं।
स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा शुरूवातीदेखि हालसम्म कोरोना संक्रमणबाट 635 जनाको ज्यान गएको छ भने कोरोना संक्रमितको संख्या 61,973 पुगेको छ। कोरोनाको नयाँ भेरिएन्ट देखिएसँगै संक्रमण फैलिन सक्ने जोखिम बढेकाले मास्क लगाउन, शंकास्पद लक्षण देखिए तत्काल स्वास्थ्य परीक्षण गर्न तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्न जरूरी देखिन्छ। जगत साउत, रेडियो नेपाल, धनगढी।
शारीरिक रूपमा अशक्त हरि बुढा मगरले सगरमाथा आरोहण गर्ने हुनुभएको छ। पूर्व गोर्खा सैनिक समेत रहनुभएका उहाँ सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट आरोहण अनुमति लिएर सोलुखुम्बु प्रस्थान गर्नुभएको छ। दुवै खुट्टा नभएका बुढा मगरले कृत्रिम खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लाग्नु भएको हो। चितवनको सौराहामा बाँधेर राखिएको एक हात्तीको सुँड काटिएको छ। हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड गए राति धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको पर्यटन व्यवसायी दिपेन्द्र खतिवड़ाले बताउनुभयो। बाघमारा सामुदायिक वन जाने बाटोमा तीनवटा हात्ती एकै ठाउँमा बाँधेर राखिएकोमा 45 वर्षीय चञ्चल कलीको सुँड काटिएको हात्तीका मालिक पर्यटन व्यवसायी खतिवड़ाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको दक्षिणी राज्य तमिलनाडुमा धार्मिक अनुष्ठान गर्ने क्रममा एक मन्दिर नजिकैको सार्वजनिक ट्याङ्कीमा डुबेर आज 5 जनाको मृत्यु भएको छ। चेन्नईको धर्मलिंगेश्वर मन्दिर नजिकै भक्तजनहरू स्नानका लागि ट्याङ्कीमा भेला भएका बेला दुर्घटना भएको प्रहरीले जनाएको छ। गत साता मध्यप्रदेशको इन्दौर शहरमा एक मन्दिरभित्रको कुवाको छाना भत्किँदा 36 जनाको मृत्यु भएको थियो भने एक दर्जन भन्दा बढ़ी घाइते भएका थिए। अब आर्थिक समाचार।
नेपालका प्रमुख दुई दात्री निकायहरू विश्व बैंक र एसियाली विकास बैंकले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न नवनियुक्त अर्थमन्त्रीसँग आग्रह गरेका छन्। ती दुवै निकायहरूसँगको भेटपछि अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले नेपाललाई सहयोग गर्न उहाँहरू उत्साहित भएको र उहाँहरूको चासो र चिन्ता प्रदान गरिएको सहयोग समयमा खर्च हुन नसकेको भन्ने रहेको उल्लेख गर्नुभयो। अर्थमन्त्री महतले आयोजनाको जग्गा अधिग्रहण, साइट क्लियरेन्स समयमा नभएर समस्या भएको, त्यसकारण ठेक्का प्रक्रिया अघि बढ्न नसकेको र कामले गति लिन नसकेको भन्ने सम्बन्धमा उहाँहरूको चासो रहेको उल्लेख गर्नुभयो। छलफलका क्रममा नयाँ विकास आयोजना र कार्यक्रम बारे पनि छलफल भएको अर्थमन्त्री महतले बताउनुभयो। एसियाली विकास बैंकले दूधकोशी जलाशयुक्त जलविद्युत आयोजना र विश्व बैंकले माथिल्लो अरूण जलाशयुक्त जलविद्युत आयोजनामा चासो देखाउनुका साथै सड़क आयोजनाहरूमा पनि बजेटरी सहयोगका लागि भेटका क्रममा चासो व्यक्त गरेको अर्थमन्त्री महतले बताउनुभयो। नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड निर्माण गरेको छ। बुधबार छाप भएको सुनको मूल्य प्रतितोला 1,11,000 पुगेर हालसम्मकै उच्च मूल्य कायम भएको छ। अघिल्लो दिन मंगलबार प्रतितोला 1,09,000 कारोबार भएको सुन बुधबार प्रतितोला 2,000 बढेर कारोबार भएको हो। यसअघि चैत 5 गते सुनको मूल्य सबैभन्दा उच्च मूल्यमा रहेर 1,10,000 कारोबार भएको थियो। त्यस्तै बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला 40 रूपियाँले बढेर 1,440 रूपियाँमा कारोबार भएको छ। नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रवर्धन सम्बन्धी ठोस नीति एवं योजना अघि सार्न सरकारलाई आग्रह गरेको छ। नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँगको भेटमा निर्यात प्रवर्धनका लागि एक्सपोर्ट हाउसको अवधारणा 7 प्रदेशमा अविलम्ब लागू गरी निर्यातमूलक उद्योगहरूलाई प्रोत्साहन गर्न सुझाव दिएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बुधबार सार्वजनिक गरेको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। नयाँ वरियतामा नेपाल एक स्थान सुधार गरेर 14 स्थानमा रहेको छ। नयाँ वरियतामा नेदरल्याण्डलाई पछि पार्दै नेपाल 14 स्थानमा उक्लिएको हो। नेपाल भन्दा पछाडि नेदरल्याण्ड, ओमन, नामिबिया, अमेरिका, यूएई र पपुआ न्युगिनी रहेका छन्। एसोसिएट राष्ट्रतर्फ स्कटल्याण्ड शीर्ष स्थानमा कायमै रहेको छ। स्कटल्याण्ड 12 स्थानमा कायमै रहेको छ। एसोसिएट राष्ट्रमा नेपाल भन्दा अगाडि स्कटल्याण्ड मात्र रहेको छ। अस्ट्रेलिया वरियताको शीर्ष स्थानमा रहँदा न्यूजील्याण्ड दोस्रो, भारत तेस्रो र इङ्ल्याण्ड चौथो स्थानमा छ। जिम्बाब्वेमा हुने एक दिवसीय विश्व छनौट खेल्ने 10 मध्ये 9 टोलीको टुङ्गो लागेको छ। आगामी जून 18 तारीकबाट शुरू हुने विश्वकप छनौटमा श्रीलंका, वेस्ट इण्डिज, जिम्बाब्वे, नेदरल्याण्ड, नेपाल, ओमन, स्कटल्याण्ड, यूएई र अमेरिकाले स्थान पक्का गरेका छन्। श्रीलंका, वेस्ट इण्डिज, जिम्बाब्वे र नेदरल्याण्ड सुपर लीगबाट पुछारमा रहँदै विश्वकप छनौटमा पुगेका हुन्। यी चार टोलीले सोझै विश्वकप खेल्ने अवसर गुमाएका हुन्। अब सुपर लीगबाट आयरल्याण्ड र दक्षिण अफ्रिका मध्ये एक टोलीले विश्वकप छनौटमा आउनेछन्। आईसीसी विश्वकप लीग टूबाट स्कटल्याण्ड शीर्ष, ओमन दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनौटमा पुगेका थिए। छनौट प्लेअफबाट अमेरिका शीर्ष र युए दोस्रो स्थानमा रहँदै विश्वकप छनौटमा पुगेका छन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा देशका पहाड़ी भागमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 25.7 डिग्री सेल्सियस, न्यूनतम 13.5 डिग्री सेल्सियस, वर्षा 6.7 मिलिमिटर। काठमाडौँको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 10 डिग्री सेल्सियस। पोखराको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 12.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 12.6 डिग्री सेल्सियस र दिपालको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस, न्यूनतम 10.9 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अर्थतन्त्रका चुनौती सामना गर्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। सर्वोच्च अदालतद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयका सम्बन्धमा कारण देखाऊ आदेश। चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत समस्याको समाधान गर्ने संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रतिबद्धता। भारतको सिक्किममा हिम पहिरोमा परि तीन नेपालीको मृत्यु र भारतको तमिलनाडु राज्यमा धार्मिक अनुष्ठानका क्रममा एक मन्दिर नजिकैको सार्वजनिक ट्याङ्कीमा डुबेर पाँच जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।